أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. واذكر اسم ربك وتبتل إليه تبتيلا. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. سورہ مزمل کی تفسیر ہم آپ کو قرآن سے پڑھ رہے ہیں، تو اس میں شروع یا ایوہ المزمل سے اللہ تعالیٰ نے کیا محبوبانہ خطاب فرمایا آپ صلی اللہ علیہ وآلہ وسلم کی ایک ادا کو ان کے ٹائٹل کے طور پر استعمال کیا، مزمل، اپنے آپ کو لپیٹ لینے والا، اور اس کے بعد حکم دیا قم اللیل الا قلیلا، کہ تم رات کو کھڑے رہو سوائے تھوڑی سے وقت رات کے، یعنی رات کے اکثر وقت کھڑے رہو، نصفہ کھڑے رہو او یا انقص منہ قلیلا، یا نصف میں سے تھوڑا سا تم کم کر سکتے ہو، او زد علیہ، یا نصف کے اوپر تھوڑا سا کر لو، ورتل القرآن ترتیلا، اور قرآن کو ترتیل کے ساتھ پڑھو. یہ جو قرآن ہے، اِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا، یہ ایک بہت بھاری بوجھ ہے جو کہ ہم تمہارے اوپر انقریب ڈالنے والے ہیں. اِنَّا نَاشِئَةَ اللَّيْلِ هِيَ أَشَدُّ وَقْعًا وَأَقْوَمُ قِيلًا، کہ یہ رات کو اٹھنا، نَاشِئَةَ اللَّيْل، رات کا اٹھنا، یہ یعنی بہت یعنی دبانے والا ہے، اور جب کوئی رات کو اٹھ کر کے کام کرتا ہے تو اس کی بات ٹھیک ٹھیک نکلتی ہے، سیدھی سیدھی نکلتی ہے، اقوام قیلہ، یعنی ایسی بات نکلتی ہے کہ جو کہ دل کی ترجمان ہوتی ہے، ٹھیک ہے، دل کی کیفیت جو ہوتی ہے وہ زبان کے اوپر صحیح صحیح آ جاتی ہے. ہزار خوف ہو لیکن زبان ہو دل کی رفیق، تو اقوام قیلہ کا مطلب ہزار خوف ہو لیکن زباں ہو دل کی رفیق، ایسا معاملہ جو ہے وہ رات کے وقت انسان کے ساتھ پیش آ جاتا ہے. اِنَّ لَكَ فِي النَّهَارِ صَبْحًا طَوِيلًا، بے شک یہ تیرے لیے دن کے اندر، نہار میں، تیرے لیے نہار میں یعنی دن کے اندر جو ہے وہ ایک لمبی لمبا تیرنا ہے. صبحا تیرنا لمبا، یعنی دن کے اندر جو ہے وہ تو تیرنے کی طریقے سے آبسٹیکل فری ایک کام کر سکتا ہے. آبسٹیکل فری کام کرنے کا مطلب کیا تھا؟ کہ تیرے راستے میں رکاوٹیں نہیں آتی. کیا مطلب بھائی؟ دن کے وقت کیا رکاوٹیں کوئی نہیں آتی، بہت ساری رکاوٹیں آتی ہیں دن کے وقت. تو یہاں پر اللہ تعالیٰ نے سبحان کا لفظ کیوں استعمال کیا دن کے وقت کے لیے؟ کیونکہ کوئز کوشچن، سبحان کا لفظ دن کے لیے کیوں استعمال کیا تھا؟ کہ دن کے وقت رکاوٹیں نہیں آتی. کون سی رکاوٹیں نہیں آتی؟ بہت ساری رکاوٹیں آتی ہیں. تو پھر یہاں پہ کس رکاوٹ کی بات ہو رہی ہے جو نہیں آتی دن کے وقت میں؟ جی کیا تھا وہ؟ سورج کی روشنی کی وجہ سے روشنی ہوتی ہے دن کے اندر، اندھیرے والی رکاوٹ دن کے اندر نہیں ہوتی ہے، ٹھیک ہے. تو اندھیرے والی رکاوٹ جو ہے نا، یہ سب سے بڑی رکاوٹ ہے. اگر یہ رکاوٹ دور ہو جائے تو پھر باقی رکاوٹیں جو ہوتی ہیں وہ اتنی بڑی نہیں رہتی، وہ معمولی درجے کی رکاوٹیں ہوتی ہیں، ان کو انسان عبور کر لیتا ہے. اس کے بعد اللہ تعالیٰ نے ایک اور حکم فرمایا نبی علیہ الصلوۃ والسلام کو، وذکر، اور ذکر کر، اسم ربکا، اپنے رب کے نام کا. اسم نام کو کہتے ہیں، ربکا تیرا رب، اپنے رب کے نام کا ذکر کر، وہ تبتل الیہ تبتیلا، اور چھوٹ کر چلا آ، یا چھوڑ کر چلا آ اس کی طرف سب سے الگ ہو کر کے، یعنی سب ہٹ کٹ کر کے اللہ تعالیٰ کی یاد میں ڈوب جا، ساری دنیا سے، دنیا اور مافیہا سے ہٹ کٹ کر اللہ تعالیٰ کی یاد میں ڈوب جا، ٹھیک ہے. تو اب اس کی تفسیر میں ماشاءاللہ بہت زبردست باتیں آتی ہیں. حضرت مفتی محمد شفیع رحمۃ اللہ نے کیا لکھتے ہیں پیج نمبر 593 کے اوپر، وَذْكُرْ اِسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا، لکھتے ہیں کہ تبتل کے لفظی معنی، یہ تبتل کا جو لفظ ہے یہ ظاہر ہے کہ یہ اسم مصدر ہے، ٹھیک ہے، روٹ ورڈ جرنڈ، کس کا؟ तबत्तला यतबत्तलु तबत्तुलन, तबत्तला यतबत्तलु, जैसे तकब्बला यतकब्बलु तकब्बुलन होता है, ठीक है, वर्ब फॉर्म फाइव थी ना ये, तकब्बला यतकब्बलु तकब्बुलन, उसी तरह तबत्तला यतबत्तलु तबत्तुलन। तो इसके लफ्जी मानी क्या होते हैं, इस रूट वर्ड के लफ्जी मानी होते हैं मखलूक से मुनकता होकर, यानी हट कट कर, कता होकर के, टूट करके, खालिक की इबादत में लग जाने के हैं। ये है तबत्तुल के मानी, यानी बिल्कुल जिसको कहते हैं फोकस कर लेना, डिस्ट्रैक्शंस को बिल्कुल खत्म करना, अपने अंदर से फोकस करना, ये है तबत्तुल के मानी। और अल्लाह ताला इसका हुक्म फरमा रहे हैं, तबत्तुल करने का हुक्म फरमा रहे हैं। वज़्कुर इस्मा रब्बिक का अतफ कुमिल लैल पर है। अच्छा, तो ये पढ़ने से पहले ये जो अल्लाह ताला हुक्म फरमा रहे हैं, तो इस हुक्म का अगर दूसरे अंदाज में मफहूम समझाया जाए तो इस तवत्तुल का मतलब क्या बनेगा कि अल्लाह ताला ने हमें एक एक यानी एक ऐसा रूहानी सिस्टम बनाकर, यानी दे करके भेजा है जिसको हम कहते तो हैं कल्ब, ठीक है, कल्ब कह देते हैं ना, तो उसके लिए उस रूहानी की कल्ब जो है, ये सिर्फ जो है वो एक 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 पॉइंट का नाम नहीं है, ठीक है, बल्कि कल्ब का लफ्ज जो इस्तेमाल किया जाता है ना, तो वो पूरे रूह के लिए भी इस्तेमाल किया जाता है, पूरे रूहानी सिस्टम के लिए, जिसकी हम मिसाल आपको क्या देते हैं कि यूनाइटेड नेशंस के अंदर जो हर कंट्री की एक रिप्रेजेंटेशन होती है ना, तो हर कंट्री का एक डेस्क होता है, तो ये पाकिस्तान का डेस्क है, ये इंडिया का डेस्क है, और ये जो है वो यूनाइटेड स्टेट्स का डेस्क है, ठीक है। तो कहते हैं कि भाई पाकिस्तान के रिप्रेजेंटेटिव ने आज तकरीर करी, जो भी थे, प्राइम मिनिस्टर साहब ने तकरीर करी पाकिस्तान के, या पाकिस्तान के प्रेसिडेंट साहब ने आज तकरीर करी, तो क्या कहते हैं, पाकिस्तान के रिप्रेजेंटेटिव ने तकरीर करी। लेकिन कभी कभी ये भी कहते हैं ना कि इस्लामाबाद के रिप्रेजेंटेटिव ने तकरीर करी, ठीक है भाई, इस्लामाबाद के रिप्रेजेंटेटिव क्या मतलब, मुल्क का नाम तो पाकिस्तान है, इस्लामाबाद मुल्क का नाम तो नहीं है, लेकिन इस्लामाबाद का लफ्ज क्यों इस्तेमाल कर लेते हैं, क्योंकि इस्लामाबाद जो है वो पाकिस्तान का कैपिटल है, तो कैपिटल का नाम बोल करके मुल्क मुराद लेते हैं, राइट, कैपिटल यानी दारुल खिलाफा का नाम ले करके मुल्क मुराद लेते हैं, यानी इस्लामाबाद बोल करके पाकिस्तान मुराद लेते हैं, उसी तरह न्यू दिल्ली बोल करके इंडिया मुराद लेते हैं कि न्यू दिल्ली के रिप्रेजेंटेटिव ने खिताब किया आज। बिल्कुल इसी तरीके से कल्ब जो है ना वो पूरी रूह का कैपिटल है, ठीक है, तो कल्ब बोल करके रूह मुराद मुराद ले लेते हैं। मतलब समझाने का ये है कि अल्लाह ताला ने रूह के लिए जो है ना वो कल्ब का लफ्ज भी इस्तेमाल किया है। तो ये जो कल्ब है, इस कल्ब की एक सिफत है, ठीक है, वो सिफत क्या है कि ये कल्लबा युकल्लिबु तकलीबन, ये कल्ब का लफ्ज कहाँ से निकला, इसकी गर्दान अगर सर्फ में बनाई जाए तो क्या बनेगी, कल्लबा युकल्लिबु तकलीबन फहुवा मुकल्लिबुन, ठीक है, इसका मतलब होता है उलटना पुलटना, ठीक है, यानी कभी इधर उलट जाना, कभी इधर उलट जाना, कभी इधर डोल जाना, कभी इधर डोल जाना, यह है कल्ब का मतलब, अल्लाह ताला ने कल्ब का लफ्ज इस्तेमाल किया, ठीक है। क्या मतलब डोल जाना, इधर डोल जाना, उधर डोल जाना, इधर उलट जाना, उधर उलट जाना, इसका मतलब ये है कि ये कल्ब जो होता है ना, ये बड़ा डी फोकस्ड होता है, ठीक है, डी फोकस्ड, कभी इधर की तरफ ये ज्यादा झोल जाता है, कभी किसी ख्याल की तरफ झोल जाता है, कभी किसी ख्याल में मुब्तला हो जाता है, कभी किसी ख्याल में मुब्तला हो जाता है, ठीक है। तो अल्लाह ताला ने हमें ये चीज दे करके इस दुनिया में भेजा है, ठीक है, यानी एक ऐसी चीज दे के भेजा है जिसकी सिफत ये है कि वो लुढ़कता पुड़कता रहता है, ठीक है, उलटता पुलटता रहता है, लेकिन हमें एक टास्क असाइन करके भेजा है इस दुनिया में। वो टास्क हमें क्या, यानी क्या असाइनमेंट देकर के भेजा है, असाइनमेंट ये देकर के भेजा है कि इस कल्ब को तुम अपनी जिंदगी में सब्त बनाओ, सब्त, सा तीन नुक्ते वाली सा बा ता, सब्त, सब्त का मतलब क्या होता है, जो यानी साबित रहना, ठीक है, वो चीज जो कि साबित रहती है, जमी रहती है, उसको सब्त कहेंगे। तो कल्ब देकर के भेजा, लेकिन शब्द बनाना ये हमारा काम लगा दिया, ठीक है, शब्द जो इंसान बना लेता है ना, तो उसी को कल्बे सलीम कह दिया जाता है, शब्द कल्ब को, साबित कल्बी को, قلبِ سلیم کہہ دیا جاتا ہے. اور یہ قلبِ سلیم لے کر کے جو اللہ تعالیٰ کے سامنے آخرت کے دن حاضر ہوگا, تو پھر اس کے ہر چیز اس کے کام آئے گی. اس کو جو اللہ تعالیٰ نے بیٹے دیے تھے وہ بھی اس کے لیے صدقہ جاریہ بن چکے ہوں گے, اس کو جو مال دیا تھا وہ بھی اس کے لیے صدقہ جاریہ بن چکا ہوگا. بھائی کیسے بن گیا؟ مال اور بنون اس کے لیے صدقہ جاریہ, کیونکہ اس دنیا کی زندگی میں اس نے اپنے قلب کو سبت بنانے کے اوپر محنت کری. ٹھیک ہے, تو یہ سبت بنے گا کیسے؟ یہ قلب جو ہے وہ سبت کیسے بنے گا؟ یہ سبت ایسے بنے گا کہ جب اس قلب کو آپ تبتل کروائیں گے, یہ تبتل کروائیں گے, اللہ تعالیٰ کا حکم ہے تبتل کرو. ٹھیک ہے, تو جب تبتل کے اوپر ہم محنت کرتے ہیں نا, یعنی اپنے آپ کو کاٹتے ہیں, مخلوق سے کاٹتے ہیں, مخلوق کے خیالات سے کاٹتے ہیں, تو اس کے کٹنے کی وجہ سے قلب جو ہے وہ آہستہ آہستہ سبت بننا شروع ہو جاتا ہے. ٹھیک ہے, مخلوق سے کٹنے کی وجہ سے یہ سبت بننا شروع ہو جاتا ہے. تو سبت بننے کے راستے میں رکاوٹ کیا ہوتی ہے؟ پھر مخلوق میں ہر وقت گھرے رہنا, ہر وقت مخلوق کے بارے میں سوچتے رہنا, مخلوق کے بارے میں جو ہے وہ یعنی پریشان رہنا, مخلوق ہی مخلوق, ہر وقت مخلوق, ہر مخلوق, ہر وقت مخلوق, ہر وقت دنیا میں کیا ہو رہا ہے, ہر وقت فلانی جگہ پہ کیا ہو رہا ہے, فلانی جگہ پہ کیا ہو گیا, ادھر کیا ہو گیا, ادھر کیا ہو گیا. ٹھیک ہے, تو جو بھی اس طرح کی زندگی گزارتا ہے کہ ہر وقت جو ہے وہ خبریں پڑھتا رہتا ہے, ہر وقت خبریں سنتا رہتا ہے, ہر وقت لوگوں سے جو ہے وہ گپ شپ کرتا رہتا ہے نا, تو وہ کبھی بھی پھر اپنے قلب کو سبت نہیں بنا سکتا. اس لیے کہ سبت بننے کے راستے میں رکاوٹ یہ ڈسٹریکشنز ہی ہوتی ہیں. ٹھیک ہے, تو ڈسٹریکشنز کے اندر جو مبتلا رہتا ہے تو وہ قلب کو کبھی بھی سبت نہیں بنا سکتا. ٹھیک ہے, اسی وجہ سے آج کی دنیا کے اندر ہر بندہ پریشان ہے. کیوں پریشان ہے بھائی؟ اس لیے کہ اس کا قلب جو ہے نا وہ سبت بن ہی نہیں پاتا. کیوں نہیں بن پاتا؟ کیونکہ ہر وقت خبریں, ہر وقت خبریں, سوشل میڈیا سے خبریں, واٹس ایپ کے اوپر خبریں, اور نیوز چینل کے اوپر خبریں, اور یوٹیوب کے اوپر خبریں, اور اخبار کے اندر خبریں, اور رشتے داروں سے بات کرو تو ادھر سے خبریں, ہر وقت جو ہے وہ دنیا کی خبریں آتی رہتی ہیں. تو ہمارا ہر وقت ہی جو ہے نا وہ ڈسٹریکٹڈ رہتے ہیں. ٹھیک ہے, تو تبتل کا اللہ تعالیٰ نے حکم دیا ہے, تو کم از کم ہمیں کچھ نہ کچھ محنت, تھوڑی بہت محنت کرنی چاہیے کہ اپنے دل کو جو ہے نا وہ تبتل کروائیں, تاکہ یہ قلب جو ہے وہ سبت بن سکے, کسی نہ کسی درجے میں تو بن سکے نا, کم از کم اتنا تو ہو سکے نا کہ اللہ تعالیٰ کو اس دن ہم یہ کہہ سکیں کہ اللہ کوشش تو کری تھی, اب میں کر نہیں پایا, تو اب آپ مہربانی فرما دیں, معاف فرما دیں کہ میں اپنے ایفرٹ کے اندر ناکام ہو گیا. ٹھیک ہے, تو بہرحال کوشش کرنی چاہیے, یہ اللہ تعالیٰ کا حکم ہے تبتل اختیار کرنا. اب اس کے آگے پڑھتے ہیں, وَذْكُرِ اسْمَ رَبِّكَ کا عطف قم اللیل پر ہے. ٹھیک ہے, کیا مطلب؟ کہ جو اللہ تعالیٰ حکم کر رہے ہیں نا وَذْكُرِ اسْمَ, تو یہ حکم کس والے حکم کے ساتھ کنیکٹ ہو رہا ہے؟ قم والے حکم کے ساتھ, قم اللیل. گویا کہ اللہ تعالیٰ پہلا حکم نبی علیہ السلام کو اس صورت میں کیا دے رہے ہیں؟ رات میں کھڑے رہو. ٹھیک ہے, رات میں کھڑے رہو, یہ پہلا حکم ہے. اور اس کے بعد پھر اس حکم کی تفصیلات ہیں کہ تھوڑا کھڑے رہو, اور نصف کھڑے رہو, نصف سے کم کھڑے رہو, نصف سے زیادہ کھڑے رہو, اگر کھڑے رہو گے تو تمہیں یہ فائدے ہوں گے. یہ ساری تو اس پہلے حکم کی تفصیلات تھی نا. دوسرا حکم کیا دے رہے ہیں؟ دوسرا حکم دے رہے ہیں وَذْكُرِ اسْمَ رَبِّكَ. ٹھیک ہے, کہ اپنے رب کے نام کا ذکر کرو, یہ دوسرا حکم ہے اس سورت کا. ٹھیک ہے, تو اسی کو گرامر کی لینگویج میں اگر بولا جائے تو اسی طرح بولا جائے گا کہ وَذْكُرِ اسْمَ رَبِّكَ کا عطف یہ قُمِ اللَّيْل پر ہے, جیسے کہ قُمِ اللَّيْل وَذْكُرِ اسْمَ رَبِّكَ, یہ دو حکم ہیں. ٹھیک ہے, اگر بیچ میں تفصیلات کو نکال دیا جائے تو کیا عبارت بنے گی؟ قُمِ اللَّيْل وَذْكُرِ اسْمَ رَبِّكَ, یہ دو حکم ہیں. ٹھیک ہے, جس میں رسول اللہ صلی اللہ علیہ وسلم کو قیام اللیل یعنی رات کی نماز کا حکم دیا گیا ہے. یعنی وہ پہلا والا حکم کیا تھا؟ رات کی نماز کا حکم. اور اس کے ضمن میں دن کی خاص خاص عبادتوں کی طرف بھی اشارہ کر دیا گیا, کما فی قولہ ان لک فی النہار صبحا طویلا. ٹھیک ہے, کہ دن کے اندر بھی جو تم کام کرتے ہو نا, تو اس میں فرض نمازیں بھی ادا کرتے رہو, اور جو بھی تم کام کرو وہ اللہ تعالیٰ کی اطاعت میں کرو, تو تمہارے دن کے سارے کام بھی عبادت بن جائیں گے. بہرحال तो दिन के अंदर इंसान इस तरीके से मुख्तलिफ किस्म की इबादतें कर सकता है, रात के वक्त मुख्तलिफ किस्म की इबादतें नहीं कर सकता, सिर्फ एक इबादत कर सकता है तहज्जुद वाली। ठीक है, दिन में बहुत सारी इबादतें कर सकता है, राइट। ये बात क्लियर है ना कि दिन में जो है वो क्या है, दिन में खास खास इबादतों की तरफ इशारा कर दिया, यानी दिन में भी इबादतें करनी है, नहीं कि सिर्फ रात में इबादत करनी है और दिन में जो है वो क्रिकेट खेलना है, नहीं, दिन में भी इबादतें करनी है, रात में भी इबादतें करनी है, लेकिन रात की इबादत सिर्फ एक जिन्स की हो सकती है, दिन की इबादतें मुख्तलिफुल जिन्स हो सकती है, मुख्तलिफ शक्लों की इबादतें हो सकती हैं। ठीक है, सबका खैरात करोगे, किसी की मदद करोगे, किसी की किसी बीमार की तीमारदारी करोगे, किसी के जनाजे में शरीक होगे, राइट, जिहाद में शरीक होगे, जो भी करोगे सारी की सारी तुम्हारी इबादतें हैं जो कि तुम दिन के अंदर कर सकते हो, और नमाजें भी पढ़ोगे जा करके मस्जिद के अंदर, ठीक है, या घर के अंदर। तो मुख्तलिफ उल जिन्स इबादतें इंसान दिन में कर सकता है। इस आयत में एक ऐसी इबादत का हुक्म है जो रात या दिन के साथ मखसूस नहीं है, बल्कि हर वक्त और हर हाल में जारी रहती है, वो है जिक्रुल्लाह, अल्लाह का जिक्र। ये मुकय्यद नहीं है दिन और रात के अंदर, ये मुतलक है, ओपन, हर वक्त कर सकते हो तुम ये इबादत। और मुराद जिक्रुल्लाह के हुक्म से उस पर मुदावमत है, ठीक है, यानी क्यों नबी अलैहि सलाम को जिक्रुल्लाह का हुक्म किया जा रहा है, भाई हुक्म तो उस चीज का करते हैं ना जो बंदा नहीं कर रहा हो, ठीक है, तो नबी अलैहि सलाम क्या अल्लाह का जिक्र नहीं करते थे जो उनको हुक्म दिया जा रहा है करने के लिए? नहीं, बल्कि करते थे, लेकिन और ज्यादा करने का हुक्म दिया जा रहा है, दवाम के साथ करने का हुक्म दिया जा रहा है। ठीक है, मुदावमत का मतलब दवाम, दवाम मीनिंग कि कंटिन्यूएशन के साथ, ठीक है, मुस्तकिल मिजाजी के साथ अल्लाह ताला का जिक्र करना, ये हुक्म किया जा रहा है आप सल्लल्लाहु अलैहि वसल्लम को, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इसका तो तसव्वुर ही नहीं हो सकता कि आप बिल्कुल जिक्र नहीं करते, बिल्कुल जिक्र नहीं करते हो, इसलिए इस हुक्म का मंशा दवामे जिक्र ही हो सकता है, यानी आप जिक्र करते तो हैं लेकिन ऐसे करें कि कभी भी आप जिक्र से गाफिल ना रहें। वकूफ कल्बी जिसको कहा जाता है, हर वक्त अल्लाह ताला का ध्यान रहे आपको। मुराद आयत की ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को हुक्म दिया गया कि जिक्रुल्लाह को शबो रोज हमा वक्त जारी रखें, उसमें ना कभी जहूल होना चाहिए ना सुस्ती होना चाहिए, ठीक है ना, यानी उसके अंदर जहूल का मतलब जो है वो यानी झोल झोल नहीं होना चाहिए कभी भी, सुस्ती नहीं होनी चाहिए उसके अंदर, भूल नहीं होना चाहिए उसके अंदर। और ये मुराद उसी वक्त हो सकती है कि जबकि जिक्रुल्लाह से मुराद आम लिया जाए, उमूमी मुराद लिया जाए जिक्रुल्लाह से, ख्वा जुबान से हो या कल्ब से हो या आज़ा व जवारेह को अल्लाह ताला के अहकाम में मशगूल रखने से हो। ठीक है, यानी इसका मतलब सिर्फ तस्बीह फेरना, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह ला इलाहा इल्लल्लाह अल्लाहू अकबर ला हौला वला कुव्वता, सिर्फ ये पढ़ना मुराद नहीं लिया जा सकता, इसलिए कि इसके ऊपर एक इंसान दवाम कर ही नहीं सकता, ठीक है, इसलिए कि उसने जुबान से और भी काम करने होते हैं, तो अगर वो जुबान से और कोई काम करेगा तो फिर जुबानी जिक्र जिसको जिक्र लिसानी कहा जाता है, तो इसके ऊपर तो दवाम इख्तियार नहीं कर सकता, क्योंकि उसको कभी ना कभी तो छोड़ना पड़ेगा बातचीत करने के लिए और खाना खाने के लिए, और बाथरूम जब जाते हैं तो उस वक्त तो तस्बीह पढ़ने का वैसे भी मना है, तो जिक्र लिसानी के ऊपर तो आप दवाम कर ही नहीं सकते, तो इस वजह से ये जिक्र लिसानी मुराद नहीं है, बल्कि ये जिसको के सूफिया की जुबान में जिक्र कल्बी कहा जाता है। ठीक है, यहां पर जो कल्ब का लफ्ज इस्तेमाल किया है ना, ये यहां पर कल्ब के लफ्ज से मुराद आप ये समझ सकते हैं कि मुराकबा मुराद है। ठीक है, तो जुबान से तस्बीहात पढ़ना ये हो गया जिक्र लिसानी, कल्ब से मुराद यहां पर जिसको के फिक्र और सोच वाला वाला जिक्र कहते हैं, जैसे कि हमारे यहाँ मुराकबे के असबाक होते हैं, सिलसिला नक्शबंदिया के यहाँ मुराकबे के असबाक होते हैं, तो वो कल्ब यानी लफ्ज कल्ब से वो मुराकबे के असबाक असबाक मुराद हो गए। ठीक है, और आज़ा और जवारे से जिक्र करने का मतलब क्या कि अल्लाह ताला के अहकाम की पाबंदी करना, ठीक है, चाहे वो कोई भी अहकाम हो उनकी पाबंदी करना, रमजान मुबारक आ जाए तो रोजे की पाबंदी करना, जक़ात फ़र्ज हो जाए तो जक़ात अदा कर देना, नमाज का वक्त आ जाए तो नमाज अदा करना, ठीक है, और जो भी अल्लाह ताला के हुक्म हैं उन सारे हुक्मों के ऊपर अमल करना, ये आज़ा और जवारे वाले वाला जिक्र हो गया। तो जिक्र के तीनों किस्में यहाँ पर फिर उन्होंने जिक्र कर दी। एक हदीस में जो हजरत आयशा सिद्दीका रज़ी अल्लाह अन्ह की रिवायत से ये आया है कि कान यज़कुरुल्लाह अला कुल्ली हीनिन, यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हर वक्त अल्लाह का जिक्र फरमाते थे। अला कुल्ली हीनिन, हर लम्हे, हीन का तर्जुमा उर्दू में करेंगे लम्हा, ठीक है ना, एवरी मोमेंट। कान यज़कुरुल्लाह, आप सल्लल्लाहु अलैहि वसल्लम जिक्रुल्लाह की हालत में होते थे। काना का मतलब होता है होना, राइट, जैसे हैदराबादी लोग बोलते हैं होना, राइट। तो होना का क्या मतलब होता है कि यानी कोई अमल आपने किया नहीं, बल्कि यानी यू आर कॉन्स्टेंटली इन दैट स्टेट, राइट। तो काना यज़कुरुल्लाह का लफ्ज इस्तेमाल किया कि आप सल्लल्लाहु अलैहि वसल्लम हर वक्त जो है वो अल्लाह के जिक्र की स्टेट में होते थे, हर लम्हे, ठीक है, कोई लम्हा अल्लाह के जिक्र से फारिग नहीं होता था। तो ये भी इस आम मानी की रूह से सही हो सकता है, क्योंकि बैतुल खला वगैरह में आप सल्लल्लाहु अलैहि वसल्लम का जिक्र लिसानी ना करना रिवायत हदीस से साबित है, मगर जिक्र कल्बी हर वक्त जारी रह सकता है। और जिक्र कल्बी की दो सूरतें हैं, एक सूरत क्या है, एक अल्फाज मुतखय्यला के जरिए जिक्र करना, और दूसरे अल्लाह ताला की सिफात व कमालात में गौर व फिक्र करना। कमा इफादा शेख अथानवी कदस कदस सर रहू, ठीक है, कि यानी हजरत थानवी रहमतुल्लाह अलैह की किसी मलफूजात में से हजरत ने इस बात को नकल किया है कि जिक्र कल्बी की दो सूरतें हैं, एक है कि यानी इमेजिनरी अल्फाज के जरिए से, यानी कुछ आप इमेजिनेशन करते हैं, जिस इमेजिनेशन के जरिए से जो है ना वो आप जिक्र करते हैं, ठीक है। तो ये पहले किस्म का जिक्र कल्बी हो गया। तो ये क्या बात हुई, ये क्या मतलब इमेजिनरी अल्फाज मुतखय्यला, ठीक है, इमेजिनरी अल्फाज से। तो यहाँ पर इमेजिनरी अल्फाज का मतलब ये नहीं है कि कोई आप अजीब व गरीब किस्म का लफ्ज जो है वो तसव्वुर कर लेते हैं और उसके जरिए से आप अल्लाह ताला का जिक्र करते हैं, ये मुराद नहीं है, बल्कि मुराद ये है कि जैसे इसकी एक बड़ी अच्छी मिसाल जो है वो जो सिलसिला आलिया नक्शबंदिया के शुरू के सात असबाक है ना, शुरू के सात असबाक, ये यही है अल्फाज मुतखय्यला के जरिए से जिक्र करना। क्या मतलब कि आप इमेजिन करते हैं, तखय्युल करते हैं, तखय्युल का मतलब इमेजिन करना, आप तखय्युल करते हैं, इमेजिन करते हैं कि आपके दिल से अल्लाह अल्लाह के अल्फाज निकल रहे हैं। ये जो कहते हैं ना आवाज निकल रही है, तो आवाज कैसे निकलती है, जब लफ्ज निकलते हैं, ठीक है, वो लफ्ज ही जो है ना वो आवाज क्रिएट करते हैं, आवाज प्रोड्यूस करते हैं, ठीक है। तो आप इमेजिन करते हैं कि अल्लाह अल्लाह की आवाज जो है वो आपके दिल से निकल रही है, और अब आप उस आवाज को की तरफ फोकस बनाना शुरू कर देते हैं, फोकस बनाने की कोशिश करना शुरू कर देते हैं, यही मुराकबा कहलाता है, ठीक है। तो ये क्या हुआ, ये जिक्र कल्बी एक इमेजिनरी तरीके से आप कर रहे हैं, ठीक है, एक इमेजिनरी तरीके से कर रहे हैं ना, कि भाई इमेजिन कर रहे हैं, तसव्वुर कर रहे हैं कि अल्लाह अल्लाह की आवाज आ रही है। तो ये हो गया जिक्र कल्बी की पहली सूरत, अल्फाज मुतखय्यला के जरिए से जिक्र करना, ठीक है। और दूसरी सूरत क्या है कि अल्लाह ताला की सिफात और कमालात में गौर करना, ठीक है, यानी अल्लाह ताला खालिक है। अब अपने जहन यानी जहन में इस बात को सोचना कि भाई अल्लाह ताला ने हर चीज को बनाया है, तो अब ये जो कुछ भी मुझे नजर आ रहा है ये सब कुछ जो है वो अल्लाह ताला की सनाई है, अल्लाह ताला की तख्लीक है। तो हर चीज को देख करके अल्लाह ताला का ध्यान आ जाना, अल्लाह ताला की तरफ इंसान का ध्यान जाना, तो ये अल्लाह ताला का जिक्र है, ठीक है। अल्लाह ताला के कमालात, قل لو كان البحر مدادا لكلمات ربي لنفد البحر قبل ان تنفد كلمات ربي ولو جئنا بمثله مددا, ये जो आयत है सूरह कहफ की सेकंड लास्ट आयत, ये अल्लाह ताला की कमाल वाली आयत है कि क्या बाकमाल है मेरे रब की जात कि उसकी बातें लिखने के लिए अगर तुम जमीन के सारे समंदरों को रोशनाई बना दो, राइट, तो वो रोशनाई खत्म हो जाएगी लेकिन अल्लाह ताला की बातें खत्म नहीं होंगी। इतना कमाल है अल्लाह ताला के अंदर, इतनी परफेक्शन है अल्लाह ताला के अंदर, ठीक है। तो इन बातों को जरा सोचना कि अल्लाह ताला की क्या यानी बात है अल्लाह ताला की, ठीक है। अल्लाह ताला ने सिर्फ चीजों को तख्लीक नहीं किया है, वो तो तख्लीक के अंदर आ गया, लेकिन अल्लाह ताला उन चीजों को कैसे चला रहे हैं, कैसे का पूरा सिस्टम जो है वो रन हो रहा है और आपस में एक मजबूत तरीके से रन हो रहा है, एवरीथिंग सपोर्ट्स एवरीथिंग एल्स, राइट, हर चीज जो है ना कोई यानी کوئی برا نہیں قدرت کے کارخانے میں, ہر چیز ہی قدرت کے کارخانے کے اندر ایک پرزے کی حیثیت سے چل رہی ہے. اگر وہ پرزہ خراب ہو جائے یا وہاں سے نکال لیا جائے تو کارخانے کی ورکنگ جو ہے وہ صحیح طرح سے نہیں چل سکے گی. تو یہ سارے اللہ تعالیٰ کے کمالات ہیں نا, ان کمالات کے بارے میں سوچنا یہ دوسری قسم کا ذکر قلبی ہو گیا. ٹھیک ہے, اس کو جو ہے وہ غور و فکر بھی کہتے ہیں, فکر کرنا, سوچنا, تفکر کرنا. ٹھیک ہے, تو قلبی ذکر کی یہ دو صورتیں ہو گئیں. کوئی سوال, باتیں کچھ آ رہی ہیں سمجھ میں؟ کوئی سوال بھی تو ہونا چاہیے, نہیں؟ چلیں آگے چلتے ہیں, آئے گا تو بعد میں پوچھ لے گا. تو فرمایا کہ نبی علیہ الصلوۃ والسلام جو ہیں وہ اللہ تعالیٰ کا ہر وقت ذکر فرماتے تھے. تو اس میں صرف ذکر لسانی مراد نہیں ہے بلکہ ذکر لسانی کے ساتھ ساتھ ذکر قلبی بھی مراد ہے. اچھا, دوسرا حکم اس آیت میں یہ دیا گیا کہ تبتل الیہ تبتیلا, یعنی آپ صلی اللہ علیہ وسلم تمام مخلوقات سے قطع نظر کر کے صرف اللہ تعالیٰ کی رضا جوئی اور اس کی عبادت میں لگ جائیں. اللہ تعالیٰ کی رضا جوئی اور اس کی عبادت میں لگ جائیں, اس کے عام مفہوم میں اللہ کی عبادت میں غیر اللہ کو شریک نہ کرنا بلکہ خالص اللہ کے لیے عبادت کرنا بھی داخل ہے. اچھا, خالص اللہ تعالیٰ کے لیے عبادت کرنا, یعنی عبادت کرنے میں کوئی بھی دوسری نیت شامل نہ ہو عبادت کے کاموں کے اندر, یعنی جس کو کہ ریاکاری کہتے ہیں, ریاکاری بالکل بھی نہ ہو اس کے اندر. ایک تو اس کا مفہوم پہلا کیا ہوا کہ مخلوقات سے قطع نظر کر کے صرف اللہ تعالیٰ کی رضا جوئی اور اس کی عبادت میں لگ جائیں, اور اس کا جو ایک براڈر مفہوم ہوا وہ یہ ہوا کہ اللہ تعالیٰ کی عبادت میں غیر اللہ کو شریک نہ کریں بلکہ خالص اللہ کے لیے عبادت کرنا بھی داخل ہے. اور یہ بھی کہ اپنے تمام اعمال و افعال اور حرکات و سکنات میں نظر اور بھروسہ صرف اللہ تعالیٰ پر رہے, کسی مخلوق کو نفع اور ضرر کا مالک یا حاجت روا اور مشکل کشا نہ سمجھیں. ٹھیک ہے, تو اپنا بھروسہ جو ہے اللہ تعالیٰ کی ذات پر ہی رہے, مخلوق کو اس کا مالک یعنی نفع اور ضرر کا مالک, کہ اگر یہ چاہے گا نا تو مجھے نفع پہنچا دے گا اور اگر یہ چاہے گا تو مجھے نقصان پہنچا دے گا. ٹھیک ہے, یہ ملکیت دے دینا ہے کہ گویا کہ اس کے پاس ملکیت ہے نفع کی اور ضرر کی. ٹھیک ہے, تو یہ بالکل بھی اس کی اجازت نہیں ہے. اسی طرح حاجت روائی کا مطلب یہ ہوتا ہے کہ اگر میری کوئی ضرورت ہے تو یہ میری ضرورت پوری کر سکتا ہے. ٹھیک ہے, تو مخلوق کو حاجت روا نہ سمجھے کوئی, بلکہ یہی سمجھے کہ مخلوق جو ہے نا وہ صرف ایک ذریعے کے طور پر اللہ تعالیٰ استعمال کرتے ہیں. حاجت روائی کرنی اللہ تعالیٰ نے ہوتی ہے, وہ کسی بھی مخلوق کو میری حاجت پوری کرنے کے لیے استعمال کر سکتے ہیں. مثال کے طور پر وہ میرے دفتر کو بھی میری حاجت پوری کرنے کے لیے استعمال کر سکتے ہیں, میری دکان کو بھی, کہ بھئی وہاں سے جو ہے وہ مجھے اتنا پروفٹ مل جائے کہ اس پروفٹ کے ذریعے سے پھر میں اپنی حاجت کو پورا کر لوں. دفتر کو بھی استعمال کر سکتے ہیں, جاب کو بھی استعمال کر سکتے ہیں, وہ کسی رشتہ دار کو بھی استعمال کر سکتے ہیں کہ کوئی رشتہ دار جو ہے وہ مجھے اچھا سا کوئی ہدیہ دے دے, لا کر کے دل میں ڈال دیں اس کے, کبھی ان کو جا کر کے ہدیہ دے دو اور اس ہدیے کے ذریعے سے میں اپنی حاجت کو پورا کر لوں. وہ کسی جانور کو بھی استعمال کر سکتے ہیں. ٹھیک ہے, کہ بھائی کوئی جانور جو ہے وہ لا کر کے آپ کو کوئی یعنی بڑا سا کوئی نوٹ لا کر کے دے دے. ٹھیک ہے, بڑا تگڑا سا کوئی نوٹ, اور اس نوٹ کے ذریعے سے پھر آپ اپنے ضروریات کو پورا کر لیں. جیسے کہ وہ صحابہ والی سٹوری آپ نے سنی ہوگی کہ ایک صحابی یعنی قضاء حاجت کے لیے گئے, وہ بیٹھے ہوئے قضاء حاجت کر رہے تھے اور ادھر سے جو ہے وہ ایک چوہے نے جو ہے اپنے بل سے لا کر کے درہم ان کے سامنے رکھنے شروع کر دیے, ایک پھر دوسرا پھر تیسرا, 17 درہم لا کر کے صحابی کے سامنے رکھ کر کے وہ چوہا چلا گیا. ٹھیک ہے, وہ صحابی جیسے کہ صحابہ کا کی ریت ہوتی تھی کہ وہ ان یعنی درہم تھے یا دینار تھے ان کو لے کر کے نبی علیہ السلام کے پاس پہنچ گئے اور پوچھا کہ اے نبی اللہ کے نبی یہ کیا ہے, میں کیا کروں اس کا؟ تو آپ سے فرمایا کہ یہ وہ رزق ہے جو کہ اللہ تعالیٰ نے تم تک پہنچوایا ہے. تو اللہ تعالیٰ چوہے کے ذریعے سے بھی رزق پہنچا سکتے ہیں. ٹھیک ہے, اور جب رزق پہنچے گا تو پھر حاجت روائی ہو جائے گی. ٹھیک ہے, کیا کسی کو دعا کا بولنا بھی, دعا کا بولنا تو حاجت روائی تو نہیں ہوتی نا, یہ تو آپ وہ دعا کیا کرے گا, دعا تو اللہ تعالیٰ سے کرے گا کہ وہ کسی اور چیز سے دعا کرے گا. ٹھیک ہے, دعا تو وہ اللہ ہی سے کرے گا نا کہ وہ اللہ اس کی حاجت روائی کر دیجئے. ठीक है, तो इसमें कौन सा फिर कॉन्ट्रडिक्शन आ गई? दुआ के लिए बोल रहे हैं ना, ये को थोड़ी कह रहे हैं कि आप मेरी हाजत को दूर फरमा दीजिए, ये को थोड़ी कह रहे हैं नबी अलैहिस्सलाम। और सबसे बड़ी बात यह कि नबी अलैहिस्सलाम ने दुआ के लिए बोला, बल्कि अपने छोटे को बोला। आप सोचो तो बड़ा कोई था ही नहीं, तो किस बड़े को बोलते? तो नबी अलैहिस्सलाम ने उमर फारूक रज़ी अल्लाह अन्हु को बोला, उमर हमें अपनी दुआओं में याद रखना। ठीक है, तो फिर नबी अलैहिस्सलाम, ज़्यादा तवक्कुल तो किसी में नहीं हो सकता ना। तो बहरहाल दुआ तो है ही अल्लाह ताला से मांगना, और दूसरी ये कि सुन्नत से इसकी दलील भी मिलती है कि आप सच में दुआ के लिए कहा। तो दुआ के लिए कहना तो खैर आपसे गलती से ये सवाल हो गया, लेकिन हाजत रवाई तो यानी जरिए के तौर पर तो आप किसी से भी अपनी मुश्किल का भी जिक्र कर सकते हैं ना, कि भाई मैं इस वक्त इस मुश्किल में हूँ, तो यानी अगर आप इसमें मेरी कुछ मदद कर सकते हैं तो आप मेरी मदद कर दीजिए। ठीक है, तो यानी दुआ के लिए बोलना तो ऑब्वियसली सुन्नत से साबित है और बहुत ही अच्छी बात है। ठीक है, लेकिन जिस चीज को हम बुरा समझते हैं, क्योंकि जाहिरी तौर पर भी वो बुरी लग रही है कि भाई किसी से जाकर के कहना कि भाई मैं इस मुश्किल में मुब्तला हूँ, आप मेरी मुश्किल को सॉल्व करने में मेरी मदद कर दीजिए, ठीक है, आप मुझे कुछ दे दीजिए, आप कुछ मेरी हेल्प कर दीजिए, ठीक है ना, ये भी गलत नहीं है, ये भी गलत नहीं है। एज लॉन्ग एज जब तक के आप उस शख्स को मालिक ना समझें इस बात का कि वो मेरी मुश्किल को दूर कर देगा, वो दूर करने पर कादर है, ये ना समझें आप उसको। ठीक है, बल्कि असबाब के दर्जे में, जिसके लिए क्या लफ्ज इस्तेमाल किया जाता है, असबाब के दर्जे में, यानी बतौर मींस के उसको आप जाकर के बोले। ठीक है, और अपने दिल के अंदर ये बात क्लियर रखें कि अगर इसने नियत कर भी ली ना मेरी मुश्किल को दूर करने की, और इसने मुझे कोई चीज दे भी दी मेरी मुश्किल को दूर करने के लिए, लेकिन फिर भी मुश्किल उस वक्त तक दूर नहीं होगी जब तक अल्लाह ताला का फैसला नहीं होगा। ठीक है, तो भाई कोई अमीर आदमी आपकी मुश्किल दूर कर सकता है? नहीं कर सकता दूर, वो आपको पैसे के यानी पैसे के बोरी से लाद दे, ठीक है ना, और आप ये समझ रहे हो कि जी इतने पैसे मिल गए तो अब तो मेरी मुश्किल लाजमी दूर हो जाएगी, कोई नहीं, बिल्कुल नहीं। पैसों की बोरियां अगर आपके घर में पहुंच जाएं, तो पैसों की बोरियां के पहुंचने का मतलब ये कोई थोड़ी होता है कि मुश्किल भी दूर हो जाए। उस पैसे से आप क्या कर सकते हैं? दवा खरीद लेंगे ना, वैसे मिसाल के तौर पर सेहत की मुश्किल आ गई है, बीमार पड़ गए हैं, ठीक है ना, अब बीमारी का इलाज करने के लिए आपके पास पैसे नहीं है, ठीक है, तो आप किसी अमीर आदमी के पास गई और जाकर के कहा कि जी आप मुझे जो है वो अगर इतने पैसे देना तो मेरी मुश्किल दूर हो जाएगी। ठीक है, तो अब अमीर आदमी ने आपके ऊपर रहम खा करके, तरस खा करके आपको जो है वो बहुत बड़ा सा एक डोनेशन दे दिया। ठीक है, अब वो डोनेशन लेकर के आप क्या करेंगी भाई? हैं, वो कोई दवा है कोई, वो कोई शिफा है कोई, वो तो डोनेशन है, वो तो पैसे हैं, तो आप उस पैसे से दवाएं खरीद लेंगे ना, ज्यादा से ज्यादा, ज्यादा से ज्यादा आप उससे जो है वो कोई 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 यानी आप कोई कीमोथेरेपी करवा लेंगी अपनी, अगर खुदा ना खास्ता किसी को कैंसर हो गया तो कीमोथेरेपी करवा लेंगी। ठीक है, लेकिन क्या आप उससे सेहत खरीद सकती हैं? उस पैसे से सेहत तो नहीं खरीद सकती है ना। ठीक है, वही जो हजरत फरमाते हैं ना कि आप माल से दवा तो खरीदी जा सकती है, सेहत तो नहीं खरीदी जा सकती, माल से चश्मा तो खरीदा जा सकता है, बिनाई तो नहीं खरीदी जा सकती। ठीक है ना, तो फिर माल से तो आपका मसला हल ही नहीं हुआ, जब आप उससे बिनाई खरीद ही नहीं सकते, आप उससे सेहत खरीद ही नहीं सकते। ठीक है, तो अकलमंद इंसान का बस इतना काम होता है कि अगर किसी से वो हेल्प मांग भी रहा है ना, तो वो असबाब के दर्जे में मांगे, वो उसको हाजत रवाई का मालिक और कादिर समझ करके उससे ना मांगे हेल्प, क्योंकि हाजत रवाई जो है वो अल्लाह ताला की मर्जी के बगैर नहीं हो सकती, चाहे कितनी जो है वो असबाब आपके पास इकट्ठे हो जाए फिर भी नहीं हो सकती। तो
बिल्कुल
बस यही मतलब है कि अपने तमाम आमाल व अफाल और हरकात व सकनात में नजर और भरोसा सिर्फ अल्लाह ताला पर रहे, किसी मखलूक को नफा और जरर का मालिक या हाजत रवा और मुश्किल कुशा ना समझे। मुश्किल कुशा का मतलब होता है मुश्किल को हटा देने वाला, ठीक है, कुशा कुशा काशिफ कशफ से निकला, कशफ का मतलब होता है हटा देना, ऊपर के जो एक लिड है ना, जैसे आपके एक 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 मग्गा है, मग्गे के ऊपर आपने एक लिड रख दी है, तो वो लिड जो है वो मग्गे के अंदर जो चीज है उसको छुपाई हुई है, अगर आप उस लिड को उस ढक्कन को हटा देंगी तो आपने उस मग्गे की या जो जो भी आपका कप है, उस कप के अंदर जो चीज पड़ी हुई थी ना, उसको आपने एक्सपोज कर दिया, ठीक है? तो इसको कहेंगे कि जी आपने कुशाई कर दी, ठीक है? तो मुश्किल कुशाई का मतलब होता है कि मुश्किल को हटा देना, मुश्किल को जो है वो खत्म कर देना, ठीक है? तो आप किसी भी इंसान को या किसी भी मखलूक को मुश्किल कुशा ना समझें, मुश्किल कुशा जो है वो सिर्फ अल्लाह ताला की जात है। हजरत इब्ने जैद रज़ी अल्लाह अन्हु ने फरमाया कि तबत्तुर के मानी ये हैं कि तमाम दुनिया और माफिया को छोड़ दें। दुनिया और माफिया का क्या मतलब होता है? दुनिया तो दुनिया हो गई, ठीक है? जो भी फिजिकल वर्ल्ड अल्लाह ताला ने बनाई है, जिसको हम मटीरियल वर्ल्ड कहते हैं, मादी मखलूक कहते हैं, ठीक है? तो वो सारी की सारी दुनिया है। वा का मतलब होता है और, मा ये माए मौसूला है, क्या मतलब होता है? जो। फी हा, फी हर्फ जर हो गया और हा जो है ये जमीर हो गई जो कि दुनिया की तरफ पॉइंट कर रही है, ठीक है? तो मतलब क्या हुआ? दुनिया और जो कुछ उसके अंदर है, सही है, जो कुछ भी इसके अंदर मौजूद है, उन सब को आप छोड़ें, यानी उनकी तरफ से अपने ध्यान को हटाएं, ध्यान को हटाएं और सिर्फ उस चीज की तरफ मुतवज्जे रहें जो अल्लाह के पास है, ठीक है? इसको तबत्तुल कहते हैं, यानी अपने ध्यान को अल्लाह ताला के ऊपर जमाना, इसको तबत्तुल कहते हैं। जो जो बंदा तबत्तुल इख्तियार कर लेता है, ऐसे बंदे को जो है ना वो जाहिद कहा जाता है, ठीक है? यानी दुनिया से मुंह मोड़ करके अल्लाह ताला के ऊपर अपने तवज्जो को मरकूज करने वाला, उसको जाहिद कहते हैं। और इस अमल को जुहद कहते हैं, जुहद भी कहते हैं, तबत्तुल के अलावा जुहद भी कहते हैं उसको। अच्छा, जो हमारे मशायख अपने लिए फकीर का लफ्ज इस्तेमाल करते हैं, तो फकीर का लफ्ज इसीलिए इस्तेमाल करते हैं क्योंकि फकीर वो होता है कि जिसके अपने पास कुछ भी नहीं होता, बल्कि सब कुछ जो है ना वो अल्लाह ताला के पास होता है, ठीक है? अल्लाह ताला के पास समझता है, तो इसी वजह से वो अपने लिए फकीर का टाइटल भी इस्तेमाल करते हैं कि भाई हम तो फकीर हैं, कि हमारे अपने मिल्कियत में तो कुछ भी नहीं है, सब कुछ जो कुछ भी है वो अल्लाह ताला ही के पास है, अल्लाह ताला ही जो है वो हमारी हाजत रवाई भी करेंगे, मुश्किल कुशाई भी करेंगे, अल्लाह ताला ही जो है वो नफा के ऊपर कादिर हैं और हमें नुकसान पहुंचाने के ऊपर कादिर है। अच्छा, लेकिन कहते हैं कि लेकिन जिस तबत्तुल और मखलूक से कता ताल्लुक का हुक्म इस आयत में दिया गया है, वो उस तर्क के ताल्लुकात और तर्क की दुनिया से बिल्कुल मुख्तलिफ है जिसको कुरान में रहबानियत कहा गया है और इसकी मजम्मत की तरफ इशारा किया गया है। व रहबानियत नबतदउहा, ठीक है? कि ये रहबानियत जो थी ना, ये इन्होंने बिदत बनाई थी दीन के अंदर। नबतदउहा जो है ना, नून तो वो उसके लिए होता है, क्या कहते हैं, इल्तिका साकिनैन की वजह से, ठीक है? लेकिन बहरहाल वो इल्तिका साकिनैन था, जो भी दूसरी रीजन थी, असल में वर्ड क्या है, इब्तदा यब्तदउ, ठीक है? इब्तदा यब्तदउ, जिसका एक रूट वर्ड जो है वो बिदत होता है, ठीक है? बिदत, बिदत कहते हैं ना इन्वेंशन करना, यानी दीन के अंदर एक नई चीज ईजाद कर लेना। तो ईसाइयों ने रहबानियत को दीन के अंदर ईजाद किया था, ठीक है? हालांकि अल्लाह ताला ने उसका हुक्म नहीं दिया था उनको, तो उन्होंने रहबानियत ईजाद करी थी। रहबानियत का मतलब क्या होता था कि वो बाकायदा जाहिरी तौर पर भी दुनिया को तर्क कर देते थे और जंगल के अंदर और गार के अंदर, वीराने के अंदर जाकर के जिंदगी गुजारना शुरू कर देते थे, या जो है वो जिसको वो मोनेस्ट्री कहते हैं, ठीक है ना, जहाँ उनका कलीसा मोनेस्ट्री, या उसको क्या कहते हैं उर्दू में, जहाँ मॉन्क्स रहते हैं, इबादत खाने वगैरह जो होते हैं, तो बस वहां पर सारी दुनिया को छोड़ करके, और वो ना तो वो शादी करते थे, अगर वो मर्द जो है वो जाकर के वहां रह रहे हैं तो ना मर्द जो है वो शादी करते थे, अगर नंस औरतें जाकर के रह रही हैं तो औरतों ने भी शादी नहीं करनी होती थी, ठीक है? तो इस चीज को रहबानियत कहते हैं। तो रहबानियत हमारे दीन के अंदर तो बिल्कुल ही इसका इनकार कर दिया ना, कुरान के अंदर भी उसको बिदत करार दे दिया और नबी अलैहिस्सलाम ने भी फरमा दिया ला रहबानियत फिल इस्लाम, कि इस्लाम के अंदर तो बिल्कुल ही कोई रहबानियत नहीं है ना, पहले भी नहीं थी, ईसाइयत में भी कोई रहबानियत नहीं थी, लेकिन ये तो उन्होंने खुद से ईजाद करी है रहबानियत इस ईसाइयत के अंदर, तो रहबानियत बिल्कुल भी यहाँ पर मुराद नहीं है, क्योंकि रहबानियत इस्तिलाह शरा में उस तर्क दुनिया और तर्क ताल्लुकात का नाम है जिसमें तमाम लजायज और हलाल तय्यब अशिया को بنیت عبادت چھوڑ دیا جائے. ٹھیک ہے, یعنی کوئی چیز بدعت کب بنتی ہے؟ بدعت ہر نئی چیز کو نہیں کہتے, ٹھیک ہے. جیسے آپ نے جو ہے وہ پہلے لوگ ٹاٹ کے کپڑے پہنتے تھے, تو اب جو ہے نا آپ اگر لان کے کپڑے پہن رہی ہیں تو لان کے کپڑے پہننا بدعت ہو گئی. ٹھیک ہے, نہیں بھائی, لان کے کپڑا پہننا جو ہے وہ آپ کس نیت سے پہنتی ہیں؟ عبادت کی نیت سے پہنتی ہیں. نہیں, عبادت کی نیت سے تو نہیں پہن رہی ہیں نا, اس کو آپ فرض سمجھ کے نہیں پہن رہی ہیں, اس کو آپ واجب سمجھ کے نہیں پہن رہی ہیں, اس کو آپ سنت سمجھ کے بھی نہیں پہن رہی ہیں. ٹھیک ہے نا بھائی, لان کا کپڑا جو ہے وہ اب دنیا میں ایک ایجاد ہو گیا ہے, ایک نئی یعنی ایک مٹیریل آ گیا ہے جس سے کہ لوگوں کے لباس بنتے ہیں, دیکھنے میں بھی اچھا لگتا ہے اور کمفرٹیبل بھی ہے, تو آپ نے جو ہے وہ لان کے کپڑے پہننے شروع کر دیے. اس نیت سے آپ لان کے کپڑے پہن رہی ہیں نا, یا کاٹن کے کپڑے پہن رہی ہیں, ململ کے کپڑے پہن رہی ہیں. ٹھیک ہے نا, عبادت کی نیت سے تو نہیں پہن رہی ہیں. تو اس وجہ سے اس طرح کے کپڑے پہننا یہ بدعت نہیں ہے. ٹھیک ہے, عبادت کی نیت سے جب تک آپ نہیں کر رہے ہیں نا تو یہ بدعت نہیں بنتی ہے. لیکن ان لوگوں نے رہبانیت جو ہے وہ عبادت کی نیت سے کرنی شروع کر دی تھی. ٹھیک ہے, تو عبادت کی نیت سے اگر آپ کسی ایسے کام کو کریں گے کہ جس کا کہ اللہ کے رسول نے حکم نہیں کیا ہے, تو وہ بدعت بن جائے گی. اسی وجہ سے جو مراقبہ ہے نا, سلسلے نقشبندیہ سلسلے میں مراقبہ ہے, یا چشتیہ سلسلے کے اندر اور مختلف جو ہے وہ ذکر کے طریقے جو بتاتے ہیں نا, تو بالکل کلیئر رہنا چاہیے اپنے ذہن میں کہ ان کو آپ عبادت نہیں کہہ سکتے. مراقبے کو کبھی بھی عبادت نہیں سمجھیے گا کہ اللہ تعالیٰ کی رحمت آ رہی ہے اور میرے لطیفہ قلب کے اندر جا رہی ہے اور وہاں سے اللہ کی آواز نکل رہی ہے تو سمجھ کے کہیں عبادت کر رہا ہوں جی میں تو بیٹھ کر کے. کوئی نہیں, کوئی عبادت نہیں کر رہے آپ. ٹھیک ہے, یہ عبادت ہرگز مت سمجھیے گا. اگر سمجھنا شروع ہو گئی نا تو یہ بدعت بن جائے گی. یہ بدعت نہیں, یہ یعنی یہ عبادت نہیں ہے یہ. ٹھیک ہے, تو یہ لوگ رہبانیت کو عبادت سمجھ کے کرتے تھے. تو تمام لذائذ اور حلال طیب اشیاء کو بنیت عبادت چھوڑ دیا جائے, یعنی یہ اعتقاد ہو کہ ان حلال چیزوں کے چھوڑے بغیر اللہ تعالیٰ کی رضا اور رضا حاصل نہیں ہو سکتی. یہ انہوں نے یعنی گھڑ لیا تھا یہ ایک نیت. یا عملاً ترک تعلقات اس طرح سے کرے کہ لوگوں کے حقوق واجبہ کی رعایت نہ کرے, ان میں خلل آ جائے. ٹھیک ہے, تو یہ بھی رہبانیت کہلائے گی. یعنی اعتقاد اگر اس طرح بنا لیا جائے کہ جب تک نہیں چھوڑوں گا اس وقت تک اللہ کی رضا حاصل نہیں ہوگی, تو یہ عقیدے کی خرابی ہو گئی. عقیدے میں بدعت, اس کو کہیں گے عقیدے کی بدعت. اور دوسرا درجہ کیا ہوتا ہے؟ عمل کی بدعت. اور عمل کی بدعت کیا ہے؟ کہ واقعی چھوڑ دیا چیزوں کو. ٹھیک ہے نا, اور یعنی اتنا زیادہ چھوڑ دیا کہ جس کی وجہ سے آپ اپنے فرائض اور واجبات کو بھی ادا نہیں کر پا رہے ہیں, کیونکہ لوگوں کے حقوق ہیں, اللہ تعالیٰ نے حقوق رکھے ہیں ہمارے اوپر. ٹھیک ہے, ان حقوق کو اگر آپ ادا نہیں کریں گے تو یہ واجب کے اندر کوتاہی ہوگی, تو یہ عملاً بدعت ہوگی. ٹھیک ہے, تو رہبانیت کے بھی دو درجے ہوتے ہیں. ایک اعتقادی رہبانیت کہ آپ اس طرح کا ذہن میں تصور بنا لیں کہ چھوڑے بغیر تو جی کچھ نہیں ہو سکتا. ٹھیک ہے, اور دوسرا عملی بدعت کیا, یعنی عملی رہبانیت کیا ہوگی؟ کہ واقعی چھوڑ بھی دیں جائز چیزوں کو. ٹھیک ہے, اب یہ خبریں دیکھنا جو ہے نا, یہ جائز کے درجے میں اس کے اندر تفصیل ہے کہ کیا یہ جائز ہے, کس کے لیے جائز ہے, کس کے لیے ناجائز ہے. تو یہ خبریں چھوڑ دینا جو ہے نا, اس کو یہ مت سمجھیے گا کہ ہاں بھائی اخبارات اگر ہم روزانہ نہیں پڑھیں گے اور واٹس ایپ کے میسیجز جو ہیں وہ سارے نہیں دیکھیں گے تو یہ بھی رہبانیت ہو جائے گی. ٹھیک ہے, نہیں, یہ رہبانیت نہیں بنے گی وہ, کیونکہ یہ جو ہے نا یہ جائز کے درجے کے اندر ہر بندے کے لیے نہیں آتا ہے. ہر بندے کے لیے یہ خبروں میں اپنے آپ کو پھنسا کے رکھنا جائز نہیں ہوتا. بہرحال, تو یہاں جس تبتل اور ترک تعلق کا حکم ہے وہ یہ ہے کہ اللہ تعالیٰ کے تعلق پر کسی دوسری مخلوق کا تعلق غالب نہ آ جائے, خواہ اعتقاداً یا عملاً. اور ایسا ترک تعلق دنیاوی تمام معاملات, ازدواج و نکاح اور تعلقات, رشتہ داری وغیرہ کے منافی نہیں ہے, بلکہ ان سب کے ساتھ جمع ہو سکتا ہے. تو یہاں جس تبتل کا حکم دیا جا رہا ہے, یعنی جو اسلام میں تبتل کا جو حکم ہے, وہ ان تمام جائز معاملات کے ساتھ پریکٹس کیا جا سکتا ہے, اس کے اوپر عمل کیا جا سکتا ہے. ٹھیک ہے, بس اس کے اندر اتنا دیکھنا ہوتا ہے کہ غالب نہ ہو جائے. ٹھیک ہے, کہ اللہ کے ساتھ تعلق جو ہے وہ مغلوب ہو جائے, और मखलूक का ताल्लुक जो है वो गालिब हो जाए, जिसको कि हमने आपको वर्टिकल नस्बत और हॉरिजॉन्टल नस्बत के जरिए से समझाया था। हॉरिजॉन्टल नस्बत जो होती है वो मखलूक के साथ होती है, इंसान की जो ताल्लुक होता है मखलूक के साथ उसको हॉरिजॉन्टल नस्बत से ताबीर किया था, और जो वर्टिकल नस्बत होती है वो अपने से ऊपर वालों के साथ, यानी अपने शेख के साथ, शेख के ऊपर रसूल और रसूल के ऊपर अल्लाह ताला, तो ऊपर वालों के साथ जो ताल्लुक होता है उसको वर्टिकल नस्बत कहते हैं। ठीक है, वर्टिकल नस्बत जो है वो हॉरिजॉन्टल नस्बत के ऊपर गालिब रहे तो कोई मसला नहीं है, लेकिन अगर हॉरिजॉन्टल नस्बत वर्टिकल नस्बत के ऊपर गालिब आ जाए तो फिर मसला ही मसला है। तो बस इतना सा है हमारा दीन का हुक्म कि वर्टिकल नस्बत को गालिब रखो, हॉरिजॉन्टल नस्बत को मगलूब रखो। ठीक है, ये है तबत्तुल हमारे दीन के अंदर जिसका हुक्म दिया गया। तो ये तो फिर जमा किया जा सकता है ना, जैसे कि तमाम अम्बिया अलैहिस्सलाम की सुन्नत, खुसूसन सैयदुल अम्बिया अलैहिस्सलाम सलाम की पूरी जिंदगी और शमाइल इस पर शाहिद हैं। यहाँ जिस मफहूम को लफ्ज तबत्तुल से ताबीर किया गया है, इसी का दूसरा उनवान सलफ सालेहीन की जुबान में इखलास भी है। ठीक है, यानी खालिसतन इंसान का हर काम जो है वो अल्लाह की रजा के लिए हो जाए, अगरचे कि वो बीवी के साथ ताल्लुकात रख रहा है, बच्चों के साथ जो है वो खेल तमाशा कर रहा है, उनके साथ जो है हंसी मजाक कर रहा है, उनको लेकर के पार्क जा रहा है, उनको कभी लेकर के जो है वो आउटिंग के लिए जा रहा है, राइट, कभी जो है वो दूसरे मुल्क की सैर करने के लिए लेकर के जा रहा है। ठीक है, और अपने माँ बाप के साथ जो है वो बैठ करके कोई यानी बातचीत कर रहा है, अपने यानी रिश्तेदारों के साथ जो है वो उनकी दावत में शामिल हो रहा है, राइट, ये सारी चीजें जो है ना अल्लाह की रजा के लिए करना शुरू हो जाए। ठीक है, क्योंकि अल्लाह ने जो है इन बातों का मुझे हुक्म दिया है कि माँ बाप को के साथ मोहब्बत करो, बीवी के साथ मोहब्बत करो, शौहर के साथ मोहब्बत करो, बच्चों के साथ जो है वो मोहब्बत से पेश आओ, और जो जो कुर्बत के रिश्तेदार हैं उनके साथ जो है वो अपनी रिश्तेदारी के ताल्लुक को जोड़ करके रखो। ये सारे अल्लाह ताला के हुक्म है ना। ठीक है, पड़ोसियों के साथ जो है वो अच्छा सलूक करो, हर इंसान के साथ जो है वो अच्छा सलूक करो, चाहे वो मुसलमान हो चाहे वो काफिर हो, उसके साथ अच्छा सलूक करो। तो मैं इस वजह से ये सारे काम कर रहा हूँ क्योंकि मेरा रब इन सारी बातों से राजी होता है। ठीक है, तो अगर कोई ऐसी नीयत बना ले अपनी तो फिर माशाल्लाह तो उसको ये तबत्तुल नसीब हो गया। अब वो इसी दुनिया के अंदर रह रहा है, सबसे ताल्लुकात रख रहा है, सारे जो है वो जायज काम कर रहा है, लेकिन साथ साथ तबत्तुल पाने वाला भी बन रहा है। अच्छा, अब आपकी कुछ ये कमेंट्स पढ़ लेते हैं कि उलमा मशाइख के अच्छे लाइफस्टाइल पर जो एतराज़ होते हैं उसको कैसे आंसर किया जाए। अच्छे लाइफस्टाइल से मुराद अमीरी और कबीरी वाले लाइफस्टाइल, उनकी बात करें मौलाना जी। अच्छा, एक मिनट, मुराकबे को एक्सप्लेन कर दें प्लीज़। अगर इबादत नहीं है तो फिर क्या किया है? जिक्र तो है नहीं, जिक्र तो है ना। अच्छा, सवाल किया कि आप, एक मिनट और भी पढ़ने दें। फिर ये किस में लेंगे, मुराकबे को इबादत नहीं समझें कैटेगरी, ये बात समझें। अच्छा चलें ठीक है, मुराकबे के ऊपर ही दो सवाल हैं तो फिर उसको देखें इंशाल्लाह। तो उलमा मशाइख के अच्छे लाइफस्टाइल से मुराद जो है ना वो इनकी थी कि जो कि ज़रा यानी अच्छा कपड़ा पहनना, अच्छी गाड़ी रखना अपने पास, और अच्छे घर के अंदर रहना। ठीक है, तो ये जो इनका अच्छा लाइफस्टाइल होता है, तो इस अच्छे लाइफस्टाइल को अगर आप इसके लिए नकली दलील लें, दो तरीके की दलीलें होती हैं ना जिनसे आप कोई बात अपनी प्रूव करते हैं। ठीक है, एक होती है नकली दलील, एक होती है अकली दलील। तो नकली दलील आप इसके अंदर लें तो नकली दलील जो है वो हजरत उस्मान और उस्मान गनी रज़ी अल्लाह तआला की ज़िंदगी होती है। ठीक है, और भी सहाबा की ज़िंदगी होती है, और यानी उमर बिन अब्दुल अज़ीज़ रहमतुल्लाह अलैह की ज़िंदगी भी। ठीक है, खलीफा बनने से पहले जब वो यानी मुसलमानों के उमूर के ज़िम्मेदार नहीं बनाए गए थे, उससे पहले जो जो उनकी ज़िंदगी थी तो उसको पढ़ करके देख लें। अब ये लोग तो ताबईन थे, सहाबा थे ना, तो अगर इनको भी कोई यानी एक्सेप्ट नहीं करता दलील के तौर पर तो फिर उनको उनके साथ तो बात करना ही फजूल है इसके लिए। ठीक है, तो अगर उनकी ज़िंदगी को देखें तो उनके पास अल्लाह ताला ने बहुत जो है वो नेमतें दी थी, और उन नेमतों के अंदर वो रहते थे। ठीक है, नेमतों को यानी इस्तेमाल करते थे अपनी ज़िंदगी के अंदर, लेकिन ये उनके ظاہر کی نعمتیں تھیں، یا ظاہر یعنی یہ ان کے ظاہری حالات تھے، اور باطنی حالات ان کے یہ ہوتے ہیں کہ ان کے دل جو ہوتے ہیں وہ اللہ تعالیٰ کی یاد کے اندر لگے ہوئے ہوتے ہیں، ٹھیک ہے. ان ظاہری نعمتوں کو چونکہ اللہ تعالیٰ انہیں دی ہوئی ہوتی ہے نا، ٹھیک ہے، تو ان نعمتوں کو پھر یہ دو 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 چیزیں ہوتی ہیں. ایک تو یہ ہے، یعنی دو جائز راستے ہوتے ہیں. ایک جائز راستہ یہ ہوتا ہے کہ یہ ان جو اللہ تعالیٰ نے نعمتیں دی ہیں نا، ان ساری نعمتوں کو جو ہے وہ بس خرچ کر دیں اور اپنے پاس کچھ بھی نہ رکھیں، ٹھیک ہے. یہ بھی ایک جائز راستہ ہے کہ سب کچھ خرچ کر دیں، اپنے پاس کچھ بھی نہ رکھیں، ٹھیک ہے. یہ جائز راستہ جو تھا وہ نبی علیہ الصلوۃ والسلام استعمال کیا کرتے تھے، ٹھیک ہے. نبی علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے بہت مال اور پیسہ دیا تھا، ٹھیک ہے، بہت مال اور پیسہ دیا تھا. ابھی اگر آپ میں سے کوئی فالو کر رہا ہے سورہ حشر کی جو تفسیر ہم پڑھ رہے ہیں، قبیلہ وہ یہودیوں کے قبیلے بنو نظیر کا جو واقعہ ہے، تو بنو نظیر تو یہودیوں کا قبیلہ تھا، اور یہودی جو تھے یہ تو بزنس مین تھے، اور سود کے اوپر قرضے بھی دیا کرتے تھے، اور بہت زیادہ مال و دولت اکٹھی کرنے والے لوگ ہوتے تھے. ان کا پورا ایک قبیلہ، اس سے جو مال ہاتھ آیا، یہ مال کس کے پاس گیا؟ یہ مال جو ہے وہ نبی علیہ الصلوۃ والسلام کے قدموں میں آیا. یہ اللہ تعالیٰ نے اپنے نبی علیہ الصلوۃ والسلام کے حوالے کر دیا، سارا کا سارا ان کا ہے، اب جو مرضیاں اس کے ساتھ یہ کریں، ٹھیک ہے نا، یعنی جیسے اس کو خرچ کرنا چاہیں، جیسے اس کو یعنی جو کرنا چاہیں اس کے ساتھ کریں، ٹھیک ہے. وہ جو یتیم اور مسکین اور قرابت دار اور مسافر کی جو اس کے اندر تفصیل بتائی ہے نا اللہ تعالیٰ نے کہ یہ ان کے لیے ہے، تو یہ جو اللہ تعالیٰ نے کہا کہ بنو نظیر سے جتنا مال ملا ہے نا، یہ مال جو ہے وہ میرے نبی علیہ الصلوۃ والسلام کے حوالے کر دو، ٹھیک ہے. یہ مجاہدین کے کو نہیں دیا جائے گا، یہ مال یہ نبی علیہ الصلوۃ والسلام کو دے دیا جائے گا، ٹھیک ہے. اس کو جو ہے وہ مال فی کہتے ہیں. تو اب آپ صلی اللہ علیہ وسلم کی ثوابدید پر چھوڑ دیا کہ آپ جو ہے نا اس کو جیسے چاہیں بانٹیں، اور کچھ جو ہے وہ آپ غریبوں کو بھی دے سکتے ہیں، مسکینوں کو بھی دے سکتے ہیں، ٹھیک ہے نا، کچھ آپ اپنے رشتہ داروں کو بھی دے سکتے ہیں، لیکن آپ کی مرضی ہے. تو نبی علیہ الصلوۃ والسلام کے پاس بہت زیادہ مال ہوتا تھا، بہت زیادہ مال ہوتا تھا، ٹھیک ہے. لیکن آپ صلی اللہ علیہ وسلم پسند یہ فرماتے تھے کہ میں اس مال کو اپنے پاس رکھوں نہیں، تو آپ صلی اللہ علیہ وسلم سب کچھ خرچ کر دیا کرتے تھے، ٹھیک ہے. اپنی بیویوں کو بھی کچھ کچھ دے دیتے تھے، بہت زیادہ نہیں دیتے تھے، بیٹی کو تو اور بھی کم دیتے تھے، ٹھیک ہے، لیکن باقی سارا جو ہے وہ مسلمانوں میں خرچ کر دیا کرتے تھے، ڈسٹریبیوٹ کر دیا کرتے تھے. تو یہ بھی ایک جائز صورت ہوگی، کیونکہ آپ سسٹم میں ایسا کرتے تھے، ٹھیک ہے. لیکن دوسری جائز صورت کیا ہے کہ اپنے پاس بھی کچھ مال کو رکھیں، جیسے کہ حضرت عمر فاروق رضی اللہ تعالیٰ نے اپنے پاس مال رکھا تھا، ٹھیک ہے، حتیٰ کہ غزوہ تبوک کے موقع کے اوپر آدھا مال لے کر کے آئے تھے، آدھا اپنے بیوی بچوں کے لیے چھوڑا تھا، ٹھیک ہے. تو ان کے پاس تھا تو وہ آدھا لے کر کے آئے تھے نا، اور آدھا چھوڑ کر کے آئے تھے، ٹھیک ہے. عمر فاروق رضی اللہ عنہ کے پاس بھی مال تھا، رائٹ. عثمان غنی رضی اللہ عنہ ان کے پاس تو بہت زیادہ مال تھا، اور عبد الرحمٰن بن عوف رضی اللہ تعالیٰ عنہ اور چند دوسرے صحابہ ان کے پاس بے انتہا مال ہوتا تھا، ٹھیک ہے. تو اب یہ تو سنت سے ثابت ہے نا کہ جی مال کو جو ہے وہ رکھا جا سکتا ہے، صحابہ کی سنت سے ثابت ہے، پھر اس کے بعد اولیاء کی سنت سے ثابت ہے کہ عمر بن عبدالعزیز رحمۃ اللہ علیہ کتنے بڑے یعنی اولیاء کے سردار کا درجہ تقریباً رکھتے ہیں، ٹھیک ہے. اسی طرح سے اور بھی بہت سارے لوگ گزرے ہیں کہ جن کے پاس بہت زیادہ مال ہوتا تھا، ٹھیک ہے. تو ان کی اس لائف سٹائل کو اسی طریقے سے ایکسپلین کیا جا سکتا ہے کہ بھائی یہ لائف سٹائل جو ہے وہ آپ کو کس نے کہا کہ یہ کوئی حرام لائف سٹائل ہے، یہ کوئی خراب لائف سٹائل ہے. بھائی اس کے ذریعے سے اگر وہ کوئی حرام کے مرتکب ہو رہے ہوں تو پھر اس کے اوپر آپ اعتراض کر سکتے ہیں نا، لیکن صرف یہ کہ اچھی گاڑی اپنے پاس موجود ہو اور اچھا جو ہے وہ گھر موجود ہو اور اچھے کپڑے موجود ہوں، تو اس کو تو آپ حرام نہیں کہہ سکتے نا. تو اس کے لیے کوئی آپ شرعی دلیل لے کر کے آئیں. آپ یہ چاہتے ہیں کہ بس ایک ہی جو ہے وہ طریقہ جو آپ کو سمجھ میں آتا ہے نا، بس سارے کے سارے اسی طریقے کے اوپر عمل کریں، تو بھائی دنیا کے اندر آپ کی مرضی تو نہیں چلے گی نا، اس دنیا کے اندر تو اللہ تعالیٰ کی مرضی چلتی ہے، آپ کی مرضی سے تو لوگ زندہ نہیں رہتے نا. اللہ تعالیٰ نے جو سسٹم سیٹ کر دیے ہیں، جو ماڈلز اللہ تعالیٰ نے سیٹ کر دیے ہیں، تو اب وہ اسی لیے سیٹ کیے نا کہ جو چاہے وہ اس میں سے جو بھی ماڈل استعمال کر لیں اپنے لیے، ٹھیک ہے. تو یہ اعتراض کا اصل میں بات یہ ہے کہ ان اعتراض کرنے والوں کی اعتراض جو ہے نا وہ ایک حد تک آپ ان کا جواب دینے کی کوشش کر سکتے ہیں، لیکن اگر آپ یہ دیکھ رہے ہو نا کہ اگلا بندہ جو ہے وہ سننے کے لیے تیار نہیں ہے اور وہ جو ہے وہ یعنی ایک طرح سے حجت بازی کر رہا ہے آپ کے ساتھ، تو ان کے ساتھ آرگیو کرنا چھوڑ دینا چاہیے، ٹھیک ہے نا؟ یہ بھی تبتر کے خلاف ہے کہ آپ ہر وقت جو ہے نا وہ اپنے دلیل کو پروف کرنے کے لیے مخلوق کے پیچھے ہاتھ دھو کے پڑی رہے، یہ بھی تبتر کے خلاف ہے، ٹھیک ہے؟ تو تبتر کی طرف جو ہے وہ زیادہ توجہ دینی چاہیے. حرام نہیں کہتے لیکن اسراف کہتے ہیں، بھائی کہنے دینا ان کو اسراف کہتے ہیں، تو آپ کو کیا اتنی فکر پڑی رہتی ہے ہر وقت دوسروں کی، ٹھیک ہے؟ تو اپنے آپ کو ذرا کاٹیں نا، ذرا ہٹ کٹ کر کے اپنی زندگی گزارنا شروع کریں، دوسروں کے کہنے کی اتنی پرواہ نہیں کرنی چاہیے، ورنہ آپ کی ساری زندگی اسی میں ہی کٹ جائے گی، بس اور کچھ نہیں کر سکیں گے. تو ان کے کہنے کی توجہ کو ہٹانے کی کوشش کرنی چاہیے. اچھا، اب مراقبے کے اوپر جو سوال تھا، تو مراقبہ جو ہے وہ ذکر نہیں ہے تو پھر کیا ہے؟ تو بھائی ذکر ذکر تو وہ ہے، ٹھیک ہے، لیکن یہاں پر جس عبادت کی بات ہو رہی ہے نا، ٹھیک ہے، کہ اس کو عبادت سمجھ کر کے نہ کریں، ٹھیک ہے. یہاں پر عبادت سے مراد یہ دیا جا رہا ہے کہ جس طریقے کا حکم نبی علیہ السلام نے دیا ہے، ٹھیک ہے، جس طریقے کا حکم نبی علیہ السلام نے دیا ہے اس طریقے کو عبادت کہا جا رہا ہے، ٹھیک ہے. دیکھیں ہر چیز کا ایک کانٹیکسٹ ہوتا ہے، ٹھیک ہے، یعنی جس کو سیاق و سباق کہتے ہیں، ہر چیز کا ایک الگ سیاق و سباق ہوتا ہے. تو ایک چیز جو ہے نا وہ ایک سیاق و سباق کے اندر اس کا ڈفرینٹ میننگ ہوتا ہے، اور اگر وہ کسی دوسرے کانٹیکس میں آپ لے جائیں گے نا اسی بات کو، اسی ایک لفظ کو آپ کسی دوسرے کانٹیکس میں لے جائیں گے تو اس کا ایک ڈفرینٹ میننگ ہو جائے گا، ٹھیک ہے. تو کانٹیکس کی وجہ سے نا میننگز ڈٹرمن ہوتے ہیں. مثال کے طور پر ایک لڑکی ہے، ٹھیک ہے، وہ لڑکی جو ہے وہ جب اپنے ماں باپ کے گھر میں رہتی ہے نا تو وہ کیا کہلاتی ہے؟ بیٹی کہلاتی ہے، ٹھیک ہے نا. کیونکہ ابھی آپ اس لڑکی کا ذکر جو ہے وہ اس کے ماں باپ کے گھر کے کانٹیکس میں کر رہے ہیں، ماں باپ کے گھر کے سیاق و سباق میں کہہ رہے ہیں تو کر رہے ہیں. تو وہاں پر وہ لڑکی ہے، اس ایک لڑکی کا نام آپ کا نام ہے جیسے عائشہ، ٹھیک ہے. تو اب عائشہ صاحبہ جو ہے جب ماں باپ کے گھر کے کانٹیکس میں ان کا ذکر کیا جائے گا تو ان کو بیٹی کہا جائے گا، ٹھیک ہے نا. اب جب یہی ایک خاتون یہی اٹھ کر کے سسرال چلی جائیں گی اور ان کا ذکر اب سسرال کے کانٹیکس میں کیا جا رہا ہے تو وہاں پر ان کو بیٹی نہیں کہا جائے گا بلکہ وہاں پر ان کو بہو کہا جائے گا. بھائی کیا ہو گیا ان کو؟ یہ تو وہی چیز ہے، ان کا چہرہ بھی نہیں بدلا، ان کے یعنی طور اتوار بھی نہیں بدلے، یہ ویسی کی ویسے ہی ہیں، ٹھیک ہے نا. جیسی انسان جو ہے وہ اس گھر میں ہوتی ہیں اسی طرح کی انسان اس گھر کے اندر ہیں، لیکن یہاں پر آپ ان کو بیٹی کہہ رہے ہیں، وہاں پر ان کو آپ بہو کہہ رہے ہیں. کیوں بھائی کیوں کہہ رہے ہیں آپ ان کو بہو؟ وہاں پر بھی ان کو بیٹی کہیں یا ماں باپ کے گھر میں بھی ان کو بہو کہیں؟ نہیں 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 کہہ سکتے نا ان کو بہو، اس لیے کہ یہ تو ماں باپ کا گھر ہے نا. تو بھائی اتنی سی بات ہو رہی ہے کہ کانٹیکس بدل جانے سے جو چیزیں ہوتی ہیں نا ان کی تعریف بھی بدل جاتی ہے، ان کے جو ہے وہ نام بھی بدل جاتا ہے، ان کی ڈیفینیشن بھی بدل جاتی ہے، ان کا ڈسکرپشن بھی بدل جاتی ہے کانٹیکس کے بدلنے سے، ٹھیک ہے. تو یہاں پر جو عبادت کا لفظ استعمال کیا جا رہا ہے یہ ایک ڈفرینٹ کانٹیکس میں استعمال کیا جا رہا ہے، ٹھیک ہے، کہ شریعت یعنی فقہ کے اندر کس چیز کو عبادت کہا جاتا ہے. فقہ کے اندر ظاہری اعمال والی فقہ جس کو کہتے ہیں نا، وضو کیسے کرنا ہے، نماز کیسے پڑھنی ہے، روزہ کیسے رکھنا ہے، اور زکوٰۃ کیسے دینی ہے، اور حج کیسے کرنا ہے، اس کو فقہ کہتے ہیں نا، فقہ پڑھتے ہیں نا آپ لوگ ماشاءاللہ، ٹھیک ہے. تو فقہ کے کانٹیکس میں عبادت جو ہے وہ ڈٹرمنڈ چند اعمال ہے، ٹھیک ہے نا، ان کو عبادت کہا جاتا ہے، ٹھیک ہے، سمجھ رہی ہیں. فقہ کے کانٹیکس میں عبادت جو ہے وہ نماز کو، روزے کو، حج کو، زکوٰۃ کو، اور کلمہ طیبہ پڑھنا وغیرہ، اس کو عبادت کہا جاتا ہے، یا جو زبان سے ذکر کیا جاتا ہے اس کو عبادت کہا جاتا ہے. لیکن آپ اسی لفظ عبادت کو لے کر کے آپ فقہ کے کانٹیکس سے نکالیں اور پوری زندگی کے کانٹیکس میں اگر بات کریں، لائف کے کانٹیکس میں بات کریں، ٹھیک ہے، کہ ہم اللہ تعالیٰ کے بندے ہیں، بندگی کرنے کے لیے ہمیں پیدا کیا گیا ہے، اور بندگی کا مطلب کیا ہوتا ہے عربی میں، اس کو کہیں گے عبادت کرنا، یعنی ہم اللہ تعالیٰ کے عبد ہیں، عبد، رائٹ. بندے کا لفظ تو اردو کا لفظ ہے نا، عربی کا کیا لفظ ہے؟ عبد، ٹھیک ठीक है। तो अब्द का क्या काम होता है? अब्द का तो एक ही काम होता है भाई, आबिद, इबादत करना, राइट। अब्द वो होता है जो कि इबादत करता है। तो अगर हम अल्लाह ताला के अब्द हैं तो क्या हम कोई, यानी हम जो काम करें वो इबादत होनी चाहिए, ठीक है। तो अब हम यही लफ्ज इबादत फिका के कॉन्टेक्स्ट में इस्तेमाल नहीं कर रहे, बल्कि अब हम जो है वो ओवरऑल लाइफ के कॉन्टेक्स्ट में इस्तेमाल कर रहे हैं। और लाइफ के कॉन्टेक्स्ट में जब हम लफ्ज अब्द को इस्तेमाल, इबादत को इस्तेमाल करेंगे, तो इसका मतलब क्या होगा कि आपका सोना भी इबादत होना चाहिए, आपका जागना भी इबादत होना चाहिए, आपका खाना भी इबादत होना चाहिए, आपका पीना भी इबादत होना चाहिए, राइट। है कि नहीं है ऐसा? ठीक है ना, अब्द का तो हर काम इबादत होना चाहिए ना। तो खाना पीना, तो क्या फिका के कॉन्टेक्स में अगर आप जाकर के बोलेंगे कि जी आज मैंने बिरयानी खाई थी तो मैंने इबादत करी थी, तो फिका फकी साहब जो जो फिका वाले बंदे हैं वो कहेंगे बिरयानी खाने को इबादत? नहीं भाई, इबादत जो होती है वो नमाज पढ़ने को कहते हैं। इबादत जो है वो तो, यानी जो आप बैठ करके अगर तस्बीह फेर रही हैं तो उसको इबादत कहते हैं, ठीक है ना। खाने खाने को, बिरयानी खाने को इबादत को थोड़ी कहते हैं। लेकिन जब आप दूसरे कॉन्टेक्स्ट में जाके इबादत की बात कर रही हैं, लाइफ कॉन्टेक्स्ट में, तो बिरयानी खाना इबादत है क्योंकि बेगम ने बिरयानी बनाई है ना। तो बेगम की दिलजोई करना ये अल्लाह ताला को, मेरे अल्लाह को पसंद है, ठीक है। तो अगर मैं उस बिरयानी को जो है वो अल्लाह की रजा के लिए बेगम की दिलजोई करके खाऊंगा, तो अल्लाह ताला जब राजी होंगे तो क्या वो मेरे लिए सवाब का सबब नहीं बन जाएगी? बेशक बन जाएगी, 100% बन जाएगी। है एक बूढ़े मियाँ मेरे मेरे घर में रहते हैं, ठीक है ना। उन बूढ़े मियाँ के चेहरे को देखना फिका के कॉन्टेक्स्ट में कोई इबादत है? फिका के कॉन्टेक्स्ट में बूढ़े साहब के चेहरे को देखना कोई इबादत नहीं है। लेकिन लाइफ के कॉन्टेक्स्ट में देखेंगे तो बूढ़े मियाँ के चेहरे को अगर आप अल्लाह की रजा की नीयत से मोहब्बत की निगाह डाल रहे हैं, बाप हैं वो आपके, राइट, तो उसके ऊपर कितना मिलता है? हज और उम्रे का सवाब मिलता है। तो हज उम्रे का सवाब जो है वो, यानी ऐसे ही मिल जाता है, ठीक है। तो इस वजह से ये जो मुराकबा है, तो इसको इबादत जो है वो इस नीयत से आप बेशक समझ सकते हैं कि ये अपने कल्ब को मैं डिस्ट्रैक्शन से पाक करने के लिए और अपने मशायख का हुक्म मान करके मैं इस मुराकबे की जो जो काम कर रही हूँ ना, तो इससे मुझे सवाब मिलेगा, ठीक है। इस कॉन्टेक्स्ट में अगर आप इसको इबादत कहेंगे ना तो ये बिदत नहीं बनेगी, ठीक है। लेकिन अगर आप उसको इस तरीके से सोचना शुरू कर देंगी कि भाई मुराकबा जो है ना ये तो वाजिब है, और अगर मैं ये करूंगी ना तो वाजिब मेरा अदा हो जाएगा, और अगर मैं मुराकबा नहीं करूंगी ना तो मुझे जो है वो जहन्नुम का अजाब, यानी मुराकबा ना करने की वजह से जहन्नुम के अंदर अजाब मिलेगा, अल्लाह ताला भी नाराज हो जाएंगे और दुनिया के अंदर भी कोई जो है मेरे ऊपर मुसीबत आ जाएगी। तो अब इस तरीके से आप सोचना शुरू कर देंगे तो भाई ये तो आपने फिका के कॉन्टेक्स्ट के अंदर इसको इबादत बनाना शुरू कर दिया ना, इसकी इजाजत नहीं है, ठीक है। फिका के कॉन्टेक्स्ट में अगर आप मुराकबे को इबादत समझना शुरू कर देंगी तो ये बिदत कहलाएगा। लेकिन अगर आप अपने तस्किया नफ्स के कॉन्टेक्स्ट की बात कर रही हैं तो वहां पर इबादत, ये वहां पर मुराकबा करना, उस कॉन्टेक्स्ट में मुराकबा करना, ये आपके लिए इबादत का फायदा देगा, क्योंकि इसके जरिए से आपको बंदगी की कैफियत नसीब होंगी और आपके नफ्स का तस्किया होगा, क्योंकि आप शेख की बात मान करके इबादत, ये मुराकबा कर रही हैं ना। अब ये भी तो कह सकते हैं कि शेख साहब आपको क्या पता, आपको क्या खबर इन सब बातों की, मैं कोई नहीं करती आपकी बात मान करके मुराकबा, ठीक है। मुझे दिखाइए नजर के कुरान के अंदर किधर लिखा हुआ है मुराकबा किया करो, और हदीस में कहाँ हुक्म है कि मुराकबा किया करो। तो चूंकि कुरान और हदीस के अंदर तो कहीं हुक्म नहीं है मुराकबा करने का, तो शेख साहब आपके हुक्म के ऊपर मैं मुराकबा क्यों करूँ, ठीक है ना। ये आपने नहीं किया, जब आपने ये नहीं किया तो आपने एक अल्लाह के बंदे की अल्लाह की रजा की नीयत से अतात करी है। तो जब अल्लाह के बंदे की अल्लाह की रजा की नीयत से आप अतात करते हैं तो ये आपके लिए बहुत ज्यादा जो है वो फायदे का सबब बन जाता है, नफ्स का तस्किया हो जाता है, कल्ब का तस्फिया हो जाता है। इस तरह से तो दूसरे कॉन्टेक्स्ट की बात हो रही है, इस कॉन्टेक्स्ट की बात नहीं हो रही। अच्छा, किसी ने प्राइवेटली एक बात लिखी है जो आप लोग नहीं पढ़ सकते हैं, तो मैं क्या करूँ उसको? आपका नाम तो जाहिर नहीं आएगा। एक तरीका मेरे ध्यान में आता था कि मैं कॉपी पेस्ट करके अगर लिख दूँ, चलिए पहले पढ़ लेता हूँ। मुराकबे के लिए बैठना सबसे मुश्किल लगता है, मुराकबे पर पाबंदी नहीं हो पाती, परेशानी भी होती है, इस वजह से तबत्तुल में शामिल है मुराकबा। तबत्तुल में शामिल है मुराकबा, इस तरह नहीं कहेंगे, बल्कि इस तरह कहेंगे कि मुराकबा जब इंसान करता है ना, तो उसके फवाइद में से एक बड़ा फायदा ये होता है कि उसके लिए तबत्तुल इख्तियार करना आसान हो जाता है। ठीक है, जब इंसान अपने आप को मार करके जमा करके मुराकबा करता है, तो तबत्तुल का जो गोल है वो गोल अचीव करना उसके लिए आसान हो जाता है। क्योंकि मुराकबे में जो आप 15-20 मिनट बैठ करके अपने ख्यालात से जंग लड़ती हैं ना, कि किसी किस्म का कोई ख्याल नहीं आना चाहिए मेरे जहन के अंदर, मेरा जहन बिल्कुल जो है वो पाक होना चाहिए हर किस्म के ख्याल से, तो ये जो ट्रेनिंग होती है ना, ये इसको कहते हैं जहन को आप ट्रेन कर रही हैं। ठीक है, ये ट्रेनिंग जो है फिर आपको यानी मुराकबा ख़त्म करने के बाद भी जो है ना, इस ट्रेनिंग के असरात आपके अंदर रहते हैं। ठीक है, तो यानी आप मुराकबे के बाहर भी फोकस आपके अंदर बरकरार रहता है। ये नहीं कि बस 20 मिनट में जो है आपने फोकस बना लिया और उसके बाद जैसे ही आपने मुराकबा ख़त्म किया, अब बिल्कुल फोकस आपका ख़त्म और आप यानी फिर से जो है वो दुनिया के अंदर मस्त मगन हो गए, ऐसा नहीं होता। बल्कि उस 20 मिनट का असर जो है ना वो आगे भी जारी रहता है। तो जितना आप ज़्यादा मुराकबा करेंगे उतना जो है ना वो असर जो है वो मुराकबे के बाहर भी लास्टिंग होना शुरू हो जाता है, बरकरार रहना शुरू हो जाता है। ठीक है, और इस तरीके से इंसान की ओवरऑल जो है वो तबत्तुल की कैफियत बनना शुरू हो जाती है। क्या हम मुराकबे में तस्बीह पढ़ सकते हैं? किस किस्म का भाई मुराकबे का जो तरीका है वो वही कर सकते हैं। वो मुराकबा मुराकबा उसी वक्त रहेगा जब आप मुराकबे के तरीके से करें। जब मुराकबे में तस्बीह पढ़ेंगे तो फिर ये मुराकबा नहीं होगा, ये तस्बीह बन जाएगा। ठीक है, तो मुराकबा एक अलग चीज़ है और तस्बीह एक अलग चीज़ है। अब तस्बीह में ऐसा करना है, आप तस्बीह पढ़ने के बजाय मुराकबा कर जाएगा, या सोचें कि मैं तस्बीह पढ़ रही हूँ, बल्कि तस्बीह पढ़ने के बजाय आप मुराकबा करना शुरू कर दिया करें और सोचेंगे मैं तस्बीह पढ़ रही हूँ। ऐसा तो नहीं हो सकता ना कि पढ़ जो है वो आप तस्बीह रही हूँ और कर जो है मुराकबा रही हूँ, ऐसा नहीं हो सकता। ये दोनों बिल्कुल अलग अलग चीज़ है। मुराकबे का एक तरीका है तो वो उसी तरीके से करेंगे तो वो मुराकबा बनेगा, वरना वो मुराकबा नहीं बनेगा। ठीक है, और कोई सवाल? टाइम अप हो गया, अगर कोई सवाल होगा तो हम रुक जाते हैं, तो इसको हम क्लास करेंगे। सलाम वालेकुम।